नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा यहाँहरू सबैलाई स्वागत गर्छु। म विमल गिमाली। हरेक दिन बिहानको यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवादमा आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूबारेमा केन्द्रित भएर संवाद गर्दै आएका छौं। यस क्रमको आजको श्रृंखलाभित्र हामीसँग उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल कुराकानीमा रहनुहुनेछ। कोरोना संक्रमण नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको संयोजकको भूमिकामा रहनुभएका उप प्रधानमन्त्री ईश्वर पोखरेल हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हामी उहाँसँग पाँच महिनादेखि निरन्तर प्रभावित बन्दै आएको हाम्रो समाजमा कोविड उन्नाइसको असरले पारेको प्रभाव र त्यसका लागि सरकारी तवरबाट गरिएका नियन्त्रण रोकथाम लगायतका प्रयासहरूको सन्दर्भसँगै समसामयिक सन्दर्भहरू जोडेर संवाद गर्छौं। हाम्रो सम्पर्कमा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आइसक्नु भएको छ। उप प्रधानमन्त्रीज्यू नमस्कार।
हजुर नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
कोरोनाको सन्दर्भबाटै कुराकानी शुरू गर्न चाहन्छु। अब पछिल्लो समयमा बन्दाबन्दीको अवस्थालाई अलि खुकुलो बनाइए सँगसँगै धेरै जसो क्षेत्रहरूमा संक्रमितहरूको संख्या बढ़िरहेको तथ्याङ्क छ। यसले गर्दाखेरि सामाजिक जनजीवन कष्टकर बन्दै गएको अवस्था छ। कतिपय स्थानीय तहहरूले आफैले निर्णय गरेर बन्दाबन्दीको कसिलो व्यवस्थापनतर्फ लाग्ने गरेको छ, पाइएको छ। यो सन्दर्भमा हामीले केन्द्रीय तवरबाट गरिएका पछिल्ला प्रयासहरूको बारेमा सुरुमा अलिकति जानकारी गराइदिनुहोस् न।
तपाईँले प्रारम्भमा जे कुरा भन्नुभयो वास्तवमा परिस्थिति त्यस्तै हो। पहिलेको भन्दा एउटा संक्रमणको एउटा बढ्दो स्थिति छ, त्यसले अलिकति भयावह रूप लिन्छ कि भन्ने कुरामा हामीहरूले सोच्नुपर्ने अवस्था छ। त्यस हिसाबले तयारी पनि हामीले गर्नुपर्ने अवस्था छ। अहिले अब दैनिक हाम्रो स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी भएको विज्ञप्तिबाट त्यहाँका प्रवक्ताले देशभरिकै स्थिति के छ भनेर दैनिक जारी गरिरहनु भएकै छ। म त्यसलाई तोड्याउन पनि चाहन्न, तर हामीहरूले एउटा खास गरी यो संक्रमणलाई नियन्त्रण गर्नको लागि रोकथाम गर्नको लागि अप्नाउनु पर्ने उपायहरूको बारेमा आधारभूत रूपमा राज्यको तर्फबाट गर्नुपर्ने या सिसिएमसीको तर्फबाट गर्नुपर्ने कुराहरूमा म अलिकति जोड दिन चाहन्छु। सबैभन्दा पहिलो कुरा त के हो भने हिजो यो संक्रमणको एउटा प्रारम्भ हुँदाखेरि यसको परीक्षण गर्ने जुन खालको हाम्रो स्थिति थियो त्यो परीक्षणको स्थिति वास्तवमा बिल्कुल नवाया सरह थियो। एउटा टेकुमा हामीले त्यो ल्याब थियो र त्यस किसिमको परीक्षण गर्नको लागि हामीलाई हम्मे पर्थ्यो। त्यो अवस्थालाई बदलेर आज हामीहरूले यसबीचमा देशभरि विभिन्न ठाउँमा पिसिआर मात्रै टेस्ट गर्ने हामीले 40 ठाउँमा देशका विभिन्न ठाउँमा मेची महाकाली सबै ठाउँमा यो पुर्याएका छौँ। यद्यपि अझै कतिपय संक्रमणको चपेटामा परेका ठाउँहरूमा प्रभावमा परेका ठाउँहरूमा यो परीक्षण गर्ने कुराहरूमा अझै ध्यान पुर्याउनु पर्ने जरुरी छ। यसमा कस्तो भने हामीले जे गरेका छौँ त्यो एउटा अप्ठ्यारो अवस्थाका बिचमा पनि हामीले गरेको काम हामीले प्राप्त गरेको सफलताको रूपमा हो। दोस्रो, हामी औषधि र स्वास्थ्य सामग्रीहरूको जस्तो एउटा हाहाकारको स्थिति थियो, यो हाहाकारको स्थिति हाम्रो देशमा मात्रै होइन संसारभरि नै भइरहेको अवस्थामा हामीले त्यसलाई जोरजाम गर्नको लागि यहाँ आपूर्ति गर्नको लागि निकै कठिन पनि भयो र त्यो कठिन स्थितिकै बिचमा पनि हामीले त्यसलाई गऱ्यौँ। अहिले पनि हामी भनौँ 35-40 दिनका लागि हाम्रा ती नभई नहुने सामग्रीहरूको जोरजाम गरेका छौँ र त्यसपछि पनि हाम्रो एउटा खरिदको प्रक्रिया स्वास्थ्य मन्त्रालय यो लाइन मिनिस्ट्री हो त्यसले यो काममा लागेका छ। अब जहाँसम्म हामीले यो खाद्यान्न यसबिचमा यत्रो हाहाकारको स्थिति हुँदा पनि खाद्यान्न आपूर्तिमा कुनै एउटा अप्ठ्यारो स्थिति आउन दिएनौँ। होइन त्यो खाद्यान्नको या अरू अत्यावश्यक वस्तुहरूको आपूर्तिमा पनि ती चिजहरू कायम भए र यो सँगसँगै हामीले खास गरी सुरक्षाका प्रबन्धहरूलाई मिलाउने कुरामा पनि हामी लाग्यौँ र यी चिजहरू जे गरिरहेका छौँ ती गरिरहेका चिजहरू जनतालाई सुसूचित गर्ने कुराहरूको एउटा संस्थागत प्रबन्ध पनि हामीले गरेका छौँ। तर यति हुँदाहुँदै पनि हाम्रो केही कमजोरीहरू रहे, ती कमजोरीहरू के रहे भन्दाखेरि सुरुमा जसरी हामीले व्यवस्था गर्नु पर्थ्यो क्वारेन्टाइनको जसरी व्यवस्था गर्नु पर्थ्यो त्यो हुन सकेन। तिनतिर खास गरी भारतसितको सिमाना खुला रहने कुराले खुला सिमाना रहँदाखेरि जुन मान्छेहरूको चाप अनियन्त्रित ढङ्गले अनियोजित ढङ्गले अस्वाभाविक ढङ्गले आयो त्यो त्यसलाई हामीले क्वारेन्टाइनमा राख्दै परीक्षण गर्दै अनि मात्रै गाउँ बस्तीमा पठाउनु पर्ने त्यो चिज वास्तवमा हामीले राम्ररी गर्न सकेनौँ। अब त्यत्रो ठुलो लाखौँ सङ्ख्यामा लाखौँको सङ्ख्यामा आएका मानिसहरूलाई हामीले त्यो व्यवस्थित गर्ने कुरा हाम्रो लागि ठुलो चुनौती थियो। अब पश्चिममा दार्चुलादेखि पूर्वको पशुपति नगरसम्म दक्षिणका विभिन्न जिल्लाहरूका नाका खुला सिमानाहरूपछि मैले अघि भने ती प्रत्येक ठाउँबाट चाहिँ मान्छेहरू प्रवेश गर्दाखेरि प्रवेश गरेका मानिसहरूलाई एउटा क्वारेन्टाइनमा व्यवस्थित राख्ने र त्यो टेस्ट गर्ने, टेस्ट गरेपछि मात्रै सम्बन्धित ठाउँमा पठाउने, ट्रेसिङ गर्न सजिलो होस् भन्नका लागि त्यो चिज हामीले राम्ररी गर्न सकेनौँ, अलि अव्यवस्थित भयो, जसका कारणले सङ्क्रमण विस्तार गर्ने कुरामा पनि त्यो स्थितिले ठुलो काम गर्यो। अहिले हामी त्यसलाई क्रमशः नियन्त्रण गरिरहेका छौँ।
हजुर, संक्रमणको परीक्षणको दायरा बढाइए सँगसँगै पनि संक्रमितहरूको संख्या अलिकति बढेर आएको तथ्य सँगसँगै यहाँले भन्नुभयो जस्तो गरी हामी कहाँ आवत जावत गर्ने सन्दर्भमा विशेष गरी प्रवासीका भारतमा रहेका नेपालीहरूको स्वदेश फर्कने एउटा चाहिँ लहर र सँगै कतिपय रोजगारीका लागि हामी कहाँ आउने प्रवासीहरूको कारणले गर्दाखेरि पनि बन्दाबन्दीको अवस्था खुकुलो बनाएपछिको व्यवस्थापनमा हामीले प्रयोग गर्दै जाँदाखेरि केही न केही चुनौती देखियो र त्यसका कमजोरीको असरको रूपमा पनि लिउँ यसलाई। आजको सन्दर्भमा एउटा आम चासो एउटा चिन्ता के पनि भने जसरी अब स्थानीय तहको तर्फबाट र जिल्लाको तर्फबाट जारी गरिएका बन्दाबन्दीका व्यवस्थापनका कुरा सँगसँगै केन्द्रीय तवरबाट विगतमा जस्तो सम्पूर्ण देशलाई नै बन्दाबन्दीको अवस्थामा लैजानुपर्ने हो कि भन्ने ढङ्गका सुझावहरू टिप्पणीहरू पनि सुन्ने गरिन्छन्। यो सन्दर्भमा यहाँहरूको चाहिँ नयाँ योजना केही छ त्यस्तो?
यसमा यो बन्दाबन्दीको बारेमा अलिकति म समीक्षात्मक ढङ्गले पनि भन्न चाहन्छु। सुरुमा यो संक्रमणको एउटा अदृश्य भयावह जुन एउटा स्थिति हाम्रो अगाडि देखा परेको थियो त्यो प्रारम्भमा हामीले अलिकति राम्ररी विश्लेषण गर्नु पनि सकेनौँ भन्छु म। हामीले त्यस बेला प्रारम्भ हुने बित्तिकै 77 जिल्लामा एकै नासले हामीले लकडाउनको जो कुरा गऱ्यौँ वास्तवमा सजगता सतर्कता त्यसप्रतिको गम्भीरताको पाटो त भन्न सकिन्छ तर वास्तवमा त्यसो त्यसरी नगरेको भए पनि हुन्थ्यो, सेलेक्टिभ गर्न पाएको भए पनि हुन्थ्यो भन्ने लाग्छ एउटा कुरा हो। दोस्रो कुरो आज अब जसरी देशव्यापी रूपमा विस्तार भएको छ विभिन्न इलाकाहरूमा पृथक पृथक स्थिति छ त्यसमा हामीले अब यो यो विशेषतालाई ख्याल गरेर त्यहाँनिर कतिपय लोकल्ली सिल गर्नुपर्ने जरुरत पनि हुनसक्छ, कतिपय ठाउँमा इन्टरनल मोबिलिटी पनि हुन दिनुपर्ने हुनसक्छ, यो चाहिँ अलिकति सेलेक्टिभ हुनुपर्छ। स्थिति कस्तो छ कुन ठाउँमा कुन किसिमले गम्भीरता प्रकट भएको छ त्यस हिसाबले हेरिनुपर्छ भन्ने लाग्छ। र अहिले हामीले जस्तो देशव्यापी रूपमा गरिने कुरा मन्त्री परिषदले सिसिएमसीको तर्फबाट गरिएको प्रस्तावको आधारमा निर्णय गर्छ भने लोकल अहिले हामीले निर्णय गरेको कुरा के हो भने स्थानीय तहमा त्यहाँ प्रकट हुने गम्भीरताको आधारमा हाम्रो प्रदेश स्तरको यो सिसिएमसी जुन छ जिल्ला स्तरमा डिसिसिएमसी छ तिनीहरूले त्यहाँको परिस्थितिको गम्भीरता आकलन गरेर निर्णय गर्न सक्ने भन्ने खालको हामीले त्यो व्यवस्था गरेका छौँ। जस्तो भनौँ कुनै पनि जिल्लाको निश्चित एरियाहरूमा अलि त्यसको गम्भीरता हेरेर ती निकायहरूले निर्णय गर्न सक्छन्, त्यो तहले निर्णय गर्न सक्छ, तर माथि जानकारी गराउनुपर्छ, स्वीकृति लिनुपर्छ। तर यो पहिलेको भन्दा अलिकति पृथक ढङ्गले त्यसलाई गराउन खोजेका छौँ। जहाँसम्म एउटा हाम्रो अगाडि चुनौती के हो भने, यो लकडाउनको कुरा गरिरहँदा आज महामारीले एउटा भयावह स्थिति लिइरहने कुरा त छ, तर त्यो सँगसँगै भोलि भोकमरीको एउटा स्थिति डरलाग्दो ढङ्गले आउँदा त्यसको पनि सामना गर्नुपर्छ। त्यस कारणले हामीले के गरेको भन्दा, यो महामारीबाट बच्नको लागि हामीहरूले अपनाउनु पर्ने केही उपायहरू, जस्तो हामी सबैले कहीँ पनि भ्रम राख्नु हुँदैन, यो कोभिड नाइन्टिनको औषधि कहीँ छैन, औषधि बनेको छैन। हामीले यसबाट बच्ने भनेको हामीले हाम्रा गतिविधिहरू सोसल डिस्टेन्सलाई कायम गर्ने, मास्क प्रयोग गर्ने, सेनिटाइजिङ गर्ने, यी कामहरू गर्दै हाम्रा सामाजिक गतिविधिहरूलाई अलिकति नियन्त्रित र व्यवस्थित गर्नु जरुरी छ। यसरी मात्रै हामी यो महामारीलाई व्यवस्थित गर्न सक्छौँ, नियन्त्रण गर्न सक्छौँ, रोकथाम गर्न सक्छौँ भन्ने खालको कुरा सबैले बुझ्नु जरुरी छ। यो कुनै रेडिमेड औषधि छ र औषधि ल्याएर प्रयोग गरेर निको हुने पनि होइन, यसमा सावधानी, सजगता, सतर्कता अप्नाउनु पर्ने नै मुख्य कुरा हो। त्यस कारणले अब हामीले यो कोभिडसित लडिरहँदाखेरि हाम्रा सामाजिक क्रियाकलापहरू नगरी नहुने हाम्रा सामाजिक गतिविधिहरू पनि हामीले त्यसलाई सञ्चालन गर्नुपर्ने आवश्यकता पर्छ। यो सँगसँगै हाम्रा आर्थिक क्रियाकलापहरूलाई पनि हामीले चलाउनु पर्ने हुन्छ। त्यस कारणले आज यो सङ्क्रमणको विरुद्धमा लडिरहँदा लड्ने कुरा के कुरामा जोड दिएर लड्ने हो, त्यसमा हाम्रो सबैको बुझाइमा एकरूपता हुनु पर्यो। त्यो भनेको सामाजिक सचेतनता नै हो। सामाजिक दूरी राख्नुपर्ने जरुरी छ, हामीले मास्क प्रयोग गर्नुपर्ने जरुरी छ, हामीले सेनिटाइजिङ गर्नुपर्ने जरुरी छ, र हाम्रा कतिपय सामाजिक क्रियाकलापहरूलाई हामीले पहिले जस्तो ढङ्गले होइन, अलिकति सावधानीका साथ मात्रै अगाडि बढाउनु पर्ने जरुरी छ। त्यस कारणले यी चिजहरूमा ख्याल गरेर हाम्रा सामाजिक क्रियाकलापहरू, आर्थिक क्रियाकलापहरूलाई पनि सँगसँगै लैजानु पर्ने जरुरी छ। त्यस कारणले अब हामी आउने दिनमा सङ्क्रमणको जो बढ्दो स्थिति ठाउँ ठाउँमा देखा परेको छ, त्यो बढ्दो स्थितिलाई रोकथाम गर्न, नियन्त्रण गर्नको लागि यो चेन्जिङ कन्टेक्स्टमा हामीले आफूलाई अलिकति अध्यावधि गर्दै अगाडि लैजानुपर्ने आवश्यकता छ। हामी त्यस अनुरूप अगाडि बढ्ने
हजुर, अब यही सन्दर्भमा जनघनत्व बढी भएका राजधानी लगायत वीरगंज लगायतका शहरहरूमा देखिएको संक्रमितहरूको बढ्दो क्रम नै आजको सन्दर्भमा बढी चुनौती छ यहाँहरूको लागि पनि। आम जनतालाई यो विषयप्रतिको चाहिँ एउटा सन्तासबाट भरोसा दिलाउने उपायका लागि पनि थप केही रणनीतिहरू बनाउनु पर्ने अवस्था पनि होला। त्यसतर्फ विशेष गरी अस्पतालहरूको चाहिँ क्षमतालाई लिएर पनि कतिपय टिप्पणीहरू हुने गरेका छन्। घरमै आइसोलेसनमा बस्नुपर्ने बाध्यता सिर्जना हुन्छ, अस्पतालहरूमा चाहिँ सिट संख्या नपुग्ने स्थिति सिर्जना भएको छ कतिपय स्थानहरूमा भन्ने टिप्पणी पनि छन्। यसले गर्दाखेरि संक्रमित बढी देखिएका राजधानी लगायतका जनघनत्व बढी भएका ठाउँहरूका लागि तपाईँहरूले ठोस खालका केही योजनाहरू नयाँ रणनीति सहित बनाउने तयारीमा पनि हुनुहुन्छ होला, त्यो विषय पनि अलिकति जानकारी गराइदिनुहोस्।
यसमा जस्तो हामीले अहिले प्रदेश नम्बर 2 यति बेला यो क्वारेन्टाइनमा भएका व्यक्तिहरू चाहिँ हाम्रो 1631 र आइसोलेसनको बेड संख्या हाम्रो 3139 संख्या छ त्यहाँ। र सबैभन्दा दुःखद कुरा के हो भने, प्रदेश नम्बर 2 मृत्यु हुनेहरूको संख्या 47 पुगेको छ, र बागमती प्रदेशमा जो तपाईँले भन्नुभयो काठमाडौँ उपत्यकाको त्यो 17 छ। त्यस कारणले यो भयावह स्थितिलाई यसले सङ्केत गरिरहेको छ। त त्यस अनुसार जस्तो भनौँ, हामी त यो सङ्क्रमण भएका व्यक्तिहरूलाई राख्ने अस्पतालकै पनि हाम्रो पूर्व अवस्था त होइन। हामीले प्रारम्भमै केही कोभिड डेडिकेटेड हस्पिटलहरू केन्द्रमा र प्रदेशहरूमा बनायौँ, तर त्यतिले मात्रै पुग्दो स्थिति रहेन। त्यस कारणले यति बेला हामीले क्वारेन्टाइनको कुरा चाहिँ निश्चित भएको बेलामा होम क्वारेन्टाइनको व्यवस्था पनि त्यो निश्चित प्रोटोकल तय गरेर गरेको छ। त्यस आधारमा चाहिँ कतिपय व्यक्तिहरू हुनुहुन्छ, र आइसोलेसन बेड यति बेला चाहिँ अलिकति संक्रमितहरूको एउटा पोजिटिभ त्यो स्थिति देखिएपछि राख्नुपर्ने आइसोलेसन बेडहरू चाहिँ हामीलाई प्रशस्त चाहिने जरुरी छ। प्रदेश नम्बर दुईमा वास्तवमा त्यो आवश्यकतालाई पुरा गर्नको लागि अब हामीले निजी क्षेत्रका अस्पतालहरूलाई समेत पनि एउटा निश्चित शर्त अनुसार सम्झौता गरेर प्रयोग गर्नुपर्ने आवश्यकता छ। त्यस अनुरूप हामीले काम थालेका छौँ। त्यो प्रदेश नम्बर दुईमा मात्रै होइन, यो सबै प्रदेशमा सबै ठाउँमा त्यो चिजको व्यवस्था गर्नुपर्ने जरुरत छ। अब हामी यति बेला तपाईँलाई मैले भन्न चाहन्छु कि आइसोलेसन बेडहरूको संख्या बढाउनु जरुरी छ। त्यो आइसोलेसन बेडहरूको संख्या बढाउनको लागि निजी क्षेत्रका अस्पतालहरूसित निश्चित शर्तसहित सम्झौता गरेर त्यसलाई प्रयोग गर्नुपर्ने आवश्यकता छ। यो काममा हामी अहिले लागेका छौँ। अब हिजो केही नभएको अवस्थाबाट थालियो, तर यो भयावह स्थिति भइरहेको बेलामा हामीले त्यसलाई थप ध्यान दिनुपर्ने आवश्यकता छ, यसमा हामीले जोड दिएका छौँ। अब जहाँसम्म अरू यो कतिपय सामान्य एउटा सङ्केत भएका मान्छेहरू होम आइसोलेसनका कुराहरू पनि छन्, होम क्वारेन्टाइनमा बस्ने अवस्था पनि थियो, तर यति बेला अघि मैले भने यो यो आइसोलेसन बेड संख्या बढाउनु पर्ने जरुरी छ, त्यसैमा हामी फोकस छौँ। अहिले हामीले त्यो काममा सबै जस्तो आइसोलेसन बेडमा गएको, भेन्टिलेटरमा राख्नु परेको, आइसियु बेडमा रहेको र सेल्फ आइसोलेसनमा बसेकाहरूको लागि पनि एउटा कसरी हामीले त्यहाँ त्यसको लागि त्यो रकम प्रबन्ध गरेका छौँ भनेर सबैलाई एउटा प्रोटोकल अन्तर्गत त्यो चिज हामीले म्यानेज गरेका छौँ। त्यस कारणले मैले जुन तपाईँले अघि सङ्केत गर्नुभयो यो भयावह स्थिति रोक्नको लागि यति बेला मुख्य कुरा सामाजिक सचेतनता र हाम्रो आइसोलेसन बेडहरूको सङ्ख्या व्यवस्थित गर्ने, बोर्डरहरू सिल गर्ने। हिजो जस्तो भारत नेपालका सीमा जुन थिए खुला थिए, हामीले भारतमा रहेका नेपाली श्रमिकहरूलाई आउनको लागि आफ्नो मातृभूमिमा आउनको लागि जुन खालको एउटा छटपट्टी थियो त्यसलाई व्यवस्थित गर्नको लागि 20 नाका हामीले ओपन गरेका थियौँ। अहिले त्यसलाई घटाएर हामी 10 अस्ति मात्रै निर्णय गरेर 10 बिन्दुबाट मात्रै आउने भनेर हामीले पूर्वदेखि पश्चिमसम्मको केवल 10 नाकाबाट मात्रै प्रवेश अनुमति गरेका छौँ। त अहिले पनि यो बाहिरबाट आउनेहरूको सङ्ख्या चाहिँ हामीले त्यस किसिमले सङ्ख्या जुन घटिराखेका छन्, अब अहिले पनि जस्तो भनौँ नेपाल प्रवेश गरेका मान्छेहरू अब 10-12 सङ्ख्यामा, 8-900 सङ्ख्यामा इन्डियन एभरेज छ। त्यो सङ्ख्या कुनै समय यस्तो थियो प्रत्येक दिन 20,000, 22,000, 25,000 मान्छे समेत पनि प्रवेश गर्ने स्थिति थियो भने अहिले घटेर त्यो ठाउँमा आएको छ। र ती आएका जो जो प्रवेश गरेका हुन्छन् थर्ड कन्ट्रीबाट आएकाहरूलाई पनि हामीले काठमाडौँ उपत्यकामै पहिले हाम्रो चाहिँ होल्डिङ सेन्टर बनाएका छौँ 7 प्रदेशको, ती होल्डिङ सेन्टरमा राख्छौँ र सम्बन्धित प्रदेशमा पठाउँछौँ र सेल्फ क्वारेन्टाइनमा बस्न चाहनेहरूले निश्चित प्रोटोकलमा पालना गरेर यहाँ तयार राखिएका होटलहरूमा क्वारेन्टाइनमा बस्ने हिसाबले व्यवस्था गरेका छौँ। थर्ड कन्ट्रीबाट आउनेहरू, इन्डियाबाट आउनेहरूको लागि चाहिँ जुन प्रवेश नाका हो त्यही प्रवेश नाकामा नै क्वारेन्टाइन सेन्टर बनाएको छ, ती टेस्ट गरिन्छ, टेस्ट गरेपछि मात्रै उनीहरू आफ्नो ठाउँमा जान्छन् ताकि भोलि केही परिहाल्दा ट्रेसिङ गर्न सजिलो होस्, यस हिसाबले हामीले प्रबन्ध गरेका छौँ।
हजुर उप प्रधानमन्त्रीज्यू, अब हामी कुराकानीको लगभग अन्त्यतिर छौँ, अरू पनि केही सन्दर्भहरू छन्, जसरी अब यो नेतृत्वदायी भूमिकामा रहेर कोरोना नियन्त्रण रोकथामको सन्दर्भमा समन्वयकारी भूमिकामा रहँदै गर्दाखेरि पार्टीको आन्तरिक जीवनमाथिका केही प्रश्नहरू पनि छन्, ती प्रति पनि चासो छ। जसरी पार्टी कमिटिका बैठकका श्रृङ्खलाहरूलाई लिएर उठेका प्रश्नहरूमा पछिल्लो समयमा पार्टीको आन्तरिक जीवनमाथिको चाहिँ तपाईँहरूको चाहिने पार्टी कमिटिका बैठकहरूको श्रृङ्खला र त्यसको चाहिँ पछिल्लो जानकारी पनि अलिकति गराइदिनुहोस् न।
यसमा यो पार्टीभित्रको स्थितिको बारेमा अब धेरै कुराहरू सार्वजनिक पनि भएका छन्। हाम्रो स्थायी कमिटीको बैठक सुरु भएको हो, वास्तवमा त्यो बैठक अहिले पनि सकिएको छैन, स्थगन मात्रै भएको छ। बिचमा अनेक खालका प्रतिकूलताहरू आए, परिस्थितिको यो चाहिँ गम्भीरता पनि आयो, त्यस कारणले पनि बैठक बस्न त्यति सहज पनि भएन र कतिपय आन्तरिक समस्याहरूलाई समाधान गर्नुपर्ने आवश्यकता पनि आइलाग्यो। त्यस कारणले त्यो आन्तरिक समस्या समाधान गर्नको लागि पार्टीका दुवैजना अध्यक्ष लगायत कतिपय नेताहरू त्यसमा अनौपचारिक ढङ्गले पनि संलग्न हुनुभयो र अब त्यो समस्या सबैको प्रयत्न चाहिँ समस्या समाधान गर्ने दिशातर्फ नै उन्मुख छ र यसमा अहिलेको अवस्थामा दुईजना अध्यक्ष जो हामीले पार्टी एकता गर्दा जे प्रबन्ध गरेका थियौँ त्यो प्रबन्ध गरे अनुसार नै दुईटा अध्यक्षको सहमतिमा बैठकमा कार्यसूचीहरू प्रस्तावित हुने ती कार्यसूची अनुसार प्रस्तावहरू पनि उहाँहरूले नै बैठकमा प्रस्तुत गर्ने उहाँहरूले प्रस्तुत गरेको प्रस्तावमा आधारित भएर छलफल गर्ने कतिपय त्यसमा छलफल गरेर मिलाउनु पर्ने थप्पाउनु पर्ने हटाउनु पर्ने कुराहरू पनि हुन सक्छन् तर हामीले के प्रबन्ध गरेका हौँ भने पार्टी एकता गरिरहँदा हामीले जारी गरेको अन्तरिम विधानको कुरा या त्यसपछि जारी गरेका निर्देशनका कुरा पनि के रहेका छन् भने हामीले दुईटा अध्यक्षको सहमतिमा कार्यसूची तय हुने त्यो कार्यसूचीमा आधारित भएर छलफल गरेर प्रस्तावमाथिको छलफल गरेर हामी निर्णयमा पुग्नुपर्ने भन्ने व्यवस्था हो त हाम्रो एउटा जब जब त्यो चिजलाई स्ट्रिक्टली पालन गरियो स्मुथली अगाडि बढ्यो त्यो अब त्यो कुरालाई पालन गर्न नसक्दाखेरि समस्याहरू पनि पैदा भएका हुन् त आज हामी कुन ठाउँमा पुगिरहेका छौँ भने अब दुवै अध्यक्षको तर्फबाट आउने दिनमा हाम्रो पार्टीभित्रको वैचारिक साङ्गठनिक र नेतृत्वसँग सम्बन्धित विषयलाई म्यानेज गर्ने सम्बन्धमा केही प्रस्तावहरू उहाँहरूले बैठकमा प्रस्तुत गर्नुहुन्छ र त्यो बैठकमा प्रस्तुत गरिसकेपछि त्यसमा छलफल भएर अन्तिम निर्णयमा पुगिन्छ हामी यो ठाउँमा पुगेका छौँ अहिले
भनेको स्थायी कमिटी अथवा सचिवालयको बैठक मध्ये आज चाहिँ त्यस्तो कुनै बैठकहरूको चाहिँ बस्ने तयारी
आज सचिवालयको बैठक बोलाइएको छ अहिले 9:30 बजे त्यो सचिवालयको बैठकमा दुईजना अध्यक्षहरूले जुन एउटा आफ्नो तर्फबाट तयार गर्ने प्रस्तावको लागि केही साथीहरूलाई एउटा टिम बनाएर जिम्मा दिनुभएको छ सचिवालयको बैठकमा मलाई लाग्छ दुईजना अध्यक्षले आफ्नो प्रस्ताव तयारीको लागि निश्चित साथीहरूलाई जिम्मेवारी दिएको त्यो जिम्मेवारी दिए अनुरूप साथीहरू काममा लाग्नुभएको र उहाँहरूले प्रस्ताव तयार गरेपछि त्यो प्रस्तावमाथि दुईजना अध्यक्षले छलफल गरेर एउटै प्रस्तावको रूपमा उहाँहरूले ल्याउने कुरा सायद बैठकमा उहाँहरूले जानकारी गराउनुहुन्छ र बैठकले त्यसलाई ग्रहण गर्दै अगाडि बढ्छ
कुराकानीको अन्तिममा अर्को एउटा प्रसङ्ग पनि यहाँ उठाउन चाहन्छु जसरी अब रक्षा मन्त्रालय र नेपाली सेना बीचको सम्बन्धलाई लिएर कतिपय टिप्पणीहरू भइरहेको सन्दर्भमा हिजो मन्त्रालयको तर्फबाट एउटा प्रेस विज्ञप्ति पनि जारी गरिएको अवस्था छ यो सन्दर्भमा तपाईँको चाहिँ भनाइ र धारणा के हो त्यो पनि प्रश्न पारिदिनुहोस् न
हिजो संचार के यो रक्षा मन्त्रालयका प्रवक्ताको तर्फबाट एउटा प्रेस विज्ञप्ति जारी भएको छ विभिन्न सञ्चार माध्यममा पनि ती त्यो विज्ञप्तिलाई आधारित गरेर केही समाचारहरू बनेका छन् त यसबीचमा यो विभिन्न सञ्चार माध्यमहरूले सुनियोजित तौरले केही मनगणन्त र तथ्यहीन समाचारहरू सार्वजनिक भएका छन् त्यसमा मन्त्रालयको आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ भनेर भन्दै त्यहाँ उठाइएका कतिपय कुराहरू भ्रमपूर्ण कुराहरूको बारेमा रक्षा मन्त्रालय एउटा त्यो सबै रक्षा मन्त्रालय नेपाली सेनासित रिलेटेड मन्त्रालय भएका कारणले पनि त्यसको बारेमा आफ्नो पोजिसन सार्वजनिक गरेको छ त के धन्दा एउटा सञ्चार माध्यमहरूबाट पनि चलेको देखिन्छ भन्दाखेरि अब कतिपय भ्रमपूर्ण कुराहरू सम्प्रेषण गर्ने अन्तर्विरोधहरू सिर्जना गराउने मान्छेलाई अलिकति भ्रममा पार्ने यस खालको कुराहरू देखिन्छ त्यसैलाई रक्षा मन्त्रालयका प्रवक्ताको तर्फबाट खण्डन गरिएको हो त्यो
हुन्छ उप प्रधानमन्त्रीज्यू समय र विचार सहित हाम्रो कार्यक्रममा सहभागी भएर कतिपय पछिल्ला सरकारी योजनाहरू सँगै कोरोना नियन्त्रणमाथिका प्रयासका बारेमा जानकारी दिनुभयो त्यसको लागि नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ
हवस् धन्यवाद मलाई पनि यी समसामयिक विषयहरूमा आफ्नो भनाइहरू प्रस्तुत गर्ने मौका दिनुभयो म रेडियो नेपाल तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु
हस् नमस्कार उहाँ हुनुहुन्थ्यो उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल उहाँसँग हामीले कोरोना संक्रमण नियन्त्रणका लागि हुँदै गरेका पछिल्ला प्रयासहरू र पछिल्लो अवस्थामा सरकारले लिएका कतिपय कदमहरूको सन्दर्भ सँगसँगै नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक राजनीतिमा उठेका प्रश्नहरू समेत जोडेर सम्वाद गर्यौं यसै सम्वाद सँगसँगै आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ मेरा प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु नमस्कार